घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सैपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वायर एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
निर्मलाकी आमाद्वारा विभिन्न तत्कालीन प्रहरी अधिकृत विरुद्ध जाहेरी दर्ता, सुदूरपश्चिम विश्वविद्यालयमा भएको विरोध अझै जारी,
कैलालीका स्थानीय तहका कर्मचारीहरू आन्दोलित, सुदूरपश्चिमका दुई पहाडी जिल्लामा आग लागि,
नेकपा स्थायी कमिटिको बैठकमा आज पनि नेतृत्वको आलोचना, महासमिति बैठकमा मसुदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित,
र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट 130 जना खेलाडी छनौट।
हेलो,
बाल बालिकाको संरक्षणको अभियानमा नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, नेपाल दूर संचार प्राधिकरण र सिविन नेपालको सहकार्य।
हेलो,
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरको भीमदत्त नगरपालिका दुईकी 13 वर्षीय किशोरी निर्मला पन्थको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने प्रहरी विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरिएको छ। निर्मलाकी आमा दुर्गादेवी पन्तले बर्खास्तीमा परेका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिलीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायक उपरीक्षक ज्ञान बहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायक निरीक्षक अङ्कुरजीसी लगायतमाथि प्रमाण नष्ट गरेको भन्दै जाहेरी दर्ता गर्नुभएको। घटनामा संलग्न भएको आरोपमा कडा यातना दिएपछि निर्दोष हुँदै छोडिएका दिलीप सिंह विष्टका दाई खड्ग विष्टले समेत यातना दिने प्रहरी विरुद्ध जाहेरी दिनुभएको छ। प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरूले गरेको लापरवाहीका कारण निर्मलाको हत्या र पत्ता लाग्न नसकेको निर्मलाकी आमा दुर्गादेवी पन्तको आरोप रहेको छ। जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरी अधिकारीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले समेत पक्राउ गर्न सक्नेछ। सरकारी छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको आरोपमा कार्तिक 8 गतेका दिन तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिलीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेको थियो। उनीहरूलाई सरकारी सेवाका लागि योग्य नहुने गरी बर्खास्त गरिएको थियो।
निर्मला हत्या प्रकरणमा शङ्कास्पद मानिएका दुईजनाको डिएनए नमुना कञ्चनपुर ल्याइएको छ। प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला नास्टले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाइएको डिएनए नमुना कञ्चनपुर पठाइएको हो। यसअघि मुख्य शङ्कास्पदका रूपमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षणका लागि पठाइएको थियो। उनीहरूले कसुर स्वीकारेको समेत दावी गरेको जनाइएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक डिएसपी एवं निर्मला प्रकरणका अनुसन्धान अधिकृत कृष्णराज ओझाले काठमाडौँबाट रिपोर्ट पठाइएको पुष्टि गर्नुभयो। उहाँले नमुना कञ्चनपुर आइपुगेपछि जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीको रहबरमा खोलिने बताउनुभयो। यसै गरी निर्मलाको न्यायका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धरनामा बसेका आन्दोलनकारीहरूलाई बेतकोट नगरपालिका वडा नम्बर 6 स्थित गणेश सामुदायिक वनले आज एक ट्राली दाउरा निशुल्क उपलब्ध गराएको छ। जाडोको समयमा टेन्ट मुनि बस्दा बढी चिसो हुने र चिसोले स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएको हुँदा धरनामा बसेकाहरूलाई चिसोबाट जोगाउनका लागि उक्त दाउरा सहयोग गरिएको जनाइएको छ। साथै सामुदायिक वनका अध्यक्ष किरण सिंह भण्डारीले आन्दोलनलाई समर्थन जनाउँदै थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
सुदूरपश्चिम विश्वविद्यालयमा विभिन्न विद्यार्थी संगठन तथा इन्टिग्रिटी फोरमले विश्वविद्यालयका विभिन्न विभागहरूमा आवश्यक पर्ने कर्मचारी मनमानी तरिकाले नियुक्त गरिएको भन्दै विरोध जनाएका छन्। 3 दिन अघि विरोध स्वरूप कुर्सी तथा अन्य फर्निचरहरू समेत चलाइएको थियो। सो विरोध कार्यक्रम आजसम्म पनि जारी रहेको छ। यसै विषयमा हामीले सुदूरपश्चिम विश्वविद्यालयमा भइरहेको विरोध तथा धरनाका विषयमा विश्वविद्यालयका प्रिन्सिपल डाक्टर भूपेन्द्र विष्टसँग कुराकानी गरेका छौँ। हामीले उहाँलाई सुदूरपश्चिम विश्वविद्यालयमा भइरहेको विरोधका बारेमा जानकारीका लागि भन्दा उहाँले भन्नुभयो,
विश्वविद्यालय भनेको त एउटै प्लेटलाई पनि तिन तिनजनाले पढाउने हो, तपाईँको यो हार्वर्ड युनिभर्सिटी जस्तो या तपाईँको काठमाडौँ युनिभर्सिटी जस्तो बन्न सक्छ। अनि चाहिँ यहाँनिर चाहिँ अनेक किसिमको गरेर अब हामी कहीँ केही सफाइ दिन सक्दैनौँ। पार्ट टाइमलाई बोलाउने कुनै ठुलो विज्ञापन गरेर या राष्ट्रपत्रिकामा निकालेर त्यस्तो किसिमको हुँदैन, र त्यो एउटा निश्चित समयको लागि हुन्छ र आफ्नो कोर्स पुरा गरिसके पश्चात जान्छ। अनि त्यो विधिसम्मत छ, अब त्यहाँ विभाग प्रमुखहरूले आफैले फाइल बोक्नुपर्ने, आफैले टेबल उठाउनुपर्ने, आफैले चाहिँ त्यो के भन्छ दर्ता चलानी गर्नुपर्ने अवस्था र कर्मचारीको ज्यादै न्यून सङ्ख्या भएको र त्यसले गर्दाखेरि अब त्यसो हुँदैन भने त्यो नहुन्जेलसम्म अरू वार्ता हुँदै गर्लान् र त्यस त्योसम्मको लागि विभिन्न विभागमा दुई चारजना चार छजना जति जति जहाँ आवश्यकता छ त्यसको लागि त्यो चल्ला भनेर चाहिँ त्यो बडो अप्ठ्यारो स्थिति छ, त्यहाँ कर्मचारी नितान्त आवश्यक छ। त्यसमा त्यो व्यवस्था नहुन्जेलसम्मको लागि ज्यालादारीमा राखौँ, अख्तियारदेखि अदालतसम्म, त्यहाँदेखि नगरपालिकादेखि मालपोतसम्म, नाभि सागरसम्म, हरेक ठाउँमा दैनिक ज्यालादारीका कर्मचारी छन्।
प्रिन्सिपलले लगायत एक दुईजनाले क्याम्पसका प्रमुख व्यक्तित्वहरूले चाहिँ जुन किसिमले आफ्ना आफ्ना मान्छेहरूलाई, आफ्ना आफन्तहरूलाई चाहिँ त्यसमा कर्मचारीको रूपमा भर्ना गरे, यो सुदूरपश्चिम विश्वविद्यालयबाट जो पढेर माथिल्लो तहमा पुगेका छन् अर्थात् जसको योग्यता छ तिनीहरूलाई अवसर नै दिइएन भन्ने कुराहरूलाई तिनीले जुड्न खोजेका छन्, यो विषयमा के भन्न चाहनुहुन्छ?
त्यो सेवायोग छ, सेवायोगले विभिन्न टाइममा थाहा नियुक्तिहरू गरेका हुन्छ अनि त्यहाँ त्यो पूर्णकालीन जो दरबन्दी हुन्छ त्यसमा आउँछन्, त्यो भन्छन् भने चाहिँ उहाँहरूले चाहिँ आएर आयोग लड्नु पर्यो एउटा। दोस्रो कुरो के हो कि त्यो यो प्रिन्सिपलले आफ्नो मान्छे मात्र गऱ्यो भन्ने छ भनेपछि म तपाईँलाई के प्रतिबद्ध जनाउँछु भनेपछि त्यो ठाउँमा चाहिँ यदि मेरो बुवापट्टिको, मामापट्टिको, सालासालीपट्टिको, ससुरालीपट्टिको सात पुस्तामा पनि कुनै रिलेसन छ र मसँग जोडिएको छ भनेपछि त्यो देखाइदिनुहोस्। मेरो त आफै सबै नोकरीवाला छन्।
हजुर, त्यसो भए अब यो सुदूरपश्चिम विश्वविद्यालयमा जुन किसिमले विद्यार्थीहरूको पढाइमा अवरोध भइरहेको छ, विभिन्न स्थानबाट सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा जुन किसिमले विद्यार्थीहरू जुन किसिमले सपना बोकेर पढ्नको लागि आएका छन्, सबैको एउटै चाहना छ कि विद्यालयमा पढाइ हुनुपर्छ, यस्ता किसिमका विभिन्न अवरोधहरू हुनु हुँदैन भन्ने सबैको इच्छा आकाङ्क्षा छ। अब यो विषयको यसको अब चाहिँ समाधानको पाटो के त, अब चाहिँ कसरी तिनीहरूसँग मिलेर अर्थात् तिनीहरूसँग छलफल गर्ने?
यो रोकथामको लागि मैले धेरै प्रयासहरू गरेका छु होइन
हजुर सर,
अनि धेरै विद्यार्थीहरूले बुझि पनि सके र के हो त यसको भित्री कुरो भनेर बुझिसके र यो जो सङ्गठन भन्दै त्यो सङ्गठन त्यहाँ कोही पनि छैन, सङ्गठनले पढाइनुपर्छ भनेर विज्ञप्ति लगाएको छ, जिल्लाका सङ्गठनहरू अर्का जति पनि छन् यो वैध सङ्गठनहरू तिनीहरूले त्यो विरोध गरेका छैनन् र खालि एक दुईजना कोही त्यो विश्वविद्यालयमा नपढ्नेहरू, विश्वविद्यालयका नभएकाहरू र केही विश्वविद्यालयबाट आउट भइसकेकाहरू जो छन् या विश्वविद्यालयको एक दुईजना कोही छन् त्यसमा लागेको आगजनीमा लागेको भने उनको कोही मान्छे त्यहाँनिर दिदेखिया जति खोज्नुहोस् म भन्दैन, र तिनीहरू पनि त्यसरी यो गर्नुपर्छ हाम्रो पनि लाग्नु र हामी फेर्दै गर्छौँ यस्ता किसिमका कुराहरू पनि छन्। म भन्छु कि मलाई जो विश्वास छ जबसम्म यो के भन्छ करारको नियुक्ति पुरा हुँदैन या अर्को ठाउँमा त्यो प्रोसेस पुरा हुँदैन तबसम्म चाहिँ त्यो 15 दिनमा होस् या 20 दिनमा होस् एक महिनामा होस् तबसम्मको लागि विश्वविद्यालयका विभिन्न फ्याकल्टीहरूलाई सुचारू रूपमा अगाडि बढाउनको लागि केही ज्यालादारीमा कर्मचारीहरूले काम गर्छन् अनि त्यसपछि उनीहरू प्याक हुन्छन्, त्यसमा लेखिँदै छ अर्को व्यवस्था नहुन्जेलसम्मको लागि र क्याम्पसले कुनै पनि बेला तपाईँहरूलाई चाहिँ फिर्ता गर्न सक्नेछ भनेको छ।
उहाँ हुनुहुन्थ्यो सुदूरपश्चिम विश्वविद्यालयका प्रिन्सिपल डाक्टर भूपेन्द्र विष्ट। सुदूरपश्चिम विश्वविद्यालयमा जुन किसिमको विरोध भइरहेको छ त्यो विषयमा जानकारी दिनुहुँदै अब बाँकी खबर।
सेवाग्राहीलाई प्रत्यक्ष मर्का पर्ने गरी कैलालीका स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन्। सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेश 2075 प्रति असन्तुष्टि जनाउँदै जिल्लाका साबिक स्थानीय निकायमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन्। धनगढी उपमहानगरपालिका सहितका नगरपालिकामा आज 10 बजेदेखि 12 बजेसम्म उनीहरूले कामकाज ठप्प पारेका थिए। उनीहरूले भोलि पनि 2 बजेसम्म सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। आन्दोलनका संयोजक धनगढी उपमहानगरपालिकाका अधिकृत सुरेन्द्र सिंह कार्कीले माग पूरा नभए कार्यालयको सबै कामकाज ठप्प पार्ने चेतावनी दिनुभयो। सङ्घीय निजामती कर्मचारीलाई प्रदेश तथा स्थानीय तहमा समायोजन गर्दा अप्नाइने सिद्धान्त, व्यवहार र मापदण्डकै आधारमा साबिक स्थानीय निकायमा कार्यरत कर्मचारीहरूलाई समेत नेपालको संविधान अनुसार समायोजन गर्ने गरी अध्यादेश संशोधन र परिमार्जन गर्ने व्यवस्था हुनुपर्ने माग गर्दै आफूहरू आन्दोलनमा उत्रिएको उहाँले बताउनुभयो। त्यस्तै स्थानीय तहमा कार्यरत अस्थायी करार र ज्यालादारी कर्मचारीहरूलाई पनि सर्वोच्च अदालतको आदेश समेतका आधारमा विशेष प्रतियोगिता मार्फतै स्थायी गर्ने र सेवावधि गणनाका आधारमा हुने वृत्ति विकासको सुनिश्चितता हुनुपर्ने कर्मचारीहरूले माग अघि सारेका छन्। आन्दोलित कर्मचारीहरूले कर्मचारी समायोजन अध्यादेश 2075 को व्यवस्थामा उल्लेखित ग्रेड वृद्धि र बढुवाको व्यवस्था सहित समायोजन गर्ने व्यवस्था नभएसम्म समायोजन पत्र नबुझ्ने बताएका छन्। सेवाग्राहीहरूले भने कामकाज नै ठप्प पारेर आन्दोलन गरिरहेकोमा आपत्ति जनाइएको छ। माग राख्नु जायज भए पनि सेवाग्राहीलाई समस्या पार्नु भने गलत भएको धनगढी उपमहानगरपालिका वडा नम्बर 5 का स्थानीय देवराज जोशीको भनाइरहेको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सबै धर्म संस्कृतिको संयुक्त प्रचारका लागि बहुसांस्कृतिक सङ्ग्रहालय बनाउनु पर्ने बताउनु भएको छ। भीमदत्त नगरपालिका वडा नम्बर 18 स्थित कञ्चन चर्चमा आजदेखि सुरु भएको 3 दिने संयुक्त सङ्गीत कार्यक्रमको उद्घाटन समारोहमा नगर प्रमुख विष्टले विदेशीहरूलाई एकै ठाउँमा सबै धर्म संस्कृति अवलोकन गराउनका लागि बहुसांस्कृतिक सङ्ग्रहालय बनाउनु पर्नेमा जोड दिनुभएको हो। सबै धर्मावलम्बीहरूले मुलुक समृद्ध बनाउन भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै नगर प्रमुख विष्टले निर्वाचित जनप्रतिनिधिहरू कर्मचारीहरूले मात्र देश विकास हुन नसक्ने बताउनु भएको थियो। नयाँ संरचना अनुसार 3 तहको सरकार सञ्चालनमा आएको भए पनि कर्मचारी समायोजन, पूर्वाधार निर्माण लगायतका समस्याले जनअपेक्षा अनुसार कार्य गर्न नसकेको नगर प्रमुख विष्टले बताउनुभयो। भीमदत्त नगरपालिकाले चालु वर्षलाई पूर्वाधार निर्माण र प्रचार प्रसार वर्ष घोषणा गरी विकास निर्माणलाई प्राथमिकता दिएको समेत उहाँको भनाइरहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक फैरू तामाङले संविधानमा धर्म निरपेक्ष लेखिएको भए पनि एक धर्मले अर्को धर्मलाई सम्मान गर्न नसकेको दुःख व्यक्त गर्नु भएको थियो। एक धर्मले अर्को धर्मको विरोध गर्नु राम्रो नभएकाले सबै धर्मले एक अर्काको धर्मको सम्मान गर्नुपर्नेमा संयोजक तामाङले जोड दिनुभयो।
खेतमा गहुँ छर्ने बेला रासायनिक मल नपाएका किसानहरूलाई गहुँ बाली सिँचाइ गर्ने बेलामा पनि मलको अभाव यथावत रहेको छ। अनुदानको मल नपाएपछि किसान अहिले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल प्रयोग गर्न बाध्य भएका छन्। यता अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीले पनि सरकारले किसानहरूको माग अनुरूपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नु परेको स्वीकार गरेको छ। कैलालीबाट सहकर्मी निर्मला खडायतको यो रिपोर्ट।
गहुँ छर्ने बेला होस् या गहुँ सिँचाइ गर्ने बेला किसानहरूलाई बेला बेलामा मल अभाव भइरहन्छ। गहुँ छर्ने बेला जसोतसो मलको जोहो गरेका किसानहरूलाई अहिले गहुँ सिँचाइ गरे लगत्तै आवश्यक पर्ने युरिया मल नपाइँदा पिरलो परेको छ। एकातिर प्रदेश सरकार सुदूरपश्चिम प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने कुरा गरिरहेको छ भने अर्कातिर किसानहरूलाई समयमा मल नपाएर गहुँ बाली हुर्काउन नै समस्या परेको छ। कञ्चनपुरका किसान राज विष्ट।
बेलामा मलै पाउँदैन, अब खै न खाद पाउँछ न डिएपी पाउँछ न युरिया पाउँछ, यो पनि पाइरहेको छैन, अब के गर्ने? नेताहरूले भन्दाखेरि त अब तपाईँहरूलाई यो दिन्छु ऊ दिन्छु घर घरमै पुर्याइदिन्छु भन्छन्, अहिले त्यस्तो अभाव छ पाइरहेको छैन। न त गहुँ छर्ने बेलामा पायो होइन, अब न अहिले अब सिँचाइ गर्ने बेलामा पायो, त्यस्तै छ, अप्ठ्यारै छ। भनौँ
सिँचाइ लगत्तै यदि युरिया छ नपाइएन भने गहुँ सुकेर जान्छ र उत्पादन हुँदैन। तर अहिले प्रदेशमा मल नपाएपछि धेरै जसो सर्वसाधारणहरू भारतीय बजारबाट मल ल्याउन बाध्य भएका छन्। उनीहरूले भारतीय बजारको मल महँगो हुनुका साथै गुणस्तरीय नहुने भएकाले किसान झनै मर्कामा पर्ने गरेको दुखेसो व्यक्त गरेका छन्।
युरिया अलि पानी सानी हालेर यत्रो ड्रो भएपछि भइसक्यो, मान्छे पानी हालिसके त्यो छरेपछि लक्कै बढ्छ, यहीबाट लक्षण धनगढीबाट खेती गर्ने मान्छे जामा पनि खोज्नेबाट लक्षण त मान्छेहरू।
तर यता सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि आफूहरूसँग मल मौज्यात नरहेको बताएका छन्। किसानको आवश्यकता अनुसार मल आपूर्ति हुन नसकेको स्वीकार्दै कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रबन्धक दुर्गा प्रसाद पाण्डेय सरकार नै यस कुरामा दोषी रहेको बताउनुहुन्छ। सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक 30,000 मेट्रिक टन मलको आवश्यकता पर्ने भए पनि करिब 20,000 मेट्रिक टन मात्रै मल पुग्ने गरेको क्षेत्रीय प्रबन्धक पाण्डेयको भनाइ छ, जसका कारण वर्षेनी किसानहरूले मल अभाव खेप्ने गरेका छन्।
जिम्मेवार सरकारले अनुदान दिइसकेपछि जिम्मेवार निकाय नेपाल सरकार नै हो सम्भव। आखिर हामीले मल खरिद गरेर नै ल्याउने हो, नेपालमा छैन फ्याक्ट्रीहरू, बाहिरबाट ल्याउने हो भनेपछि त्यो कति चाहिन्छ त हामीलाई टेन्टेटिभ भनेपछि नेपाल सरकारको कृषि मन्त्रालयको डाटा अनुसार नेपाल अधिराज्यभरिका लागि 1 वर्षमा 7 लाख मेट्रिक टन रासायनिक मल खाद आवश्यक पर्छ। त्योले हामी 3.5-3.5 लाख मेट्रिक टन मात्रै खरिद गर्न सक्छौँ भनेपछि 7 लाख चाहिनेमा 3.5 लाख मात्रै खरिद हुन्छ भनेपछि 50% त्यसै हाम्रो चाहिँ सर्टेज भयो भनेपछि हामीलाई कि चाहिँ नेपाल सरकारले टोटल्ली फुल 11 अरब जति लगभग 7 लाख मेट्रिक टन खरिद गर्नकै लागि अनुदान दिनु पर्यो, होइन भने अनुदान हटाइदिनु पर्यो।
उहाँका अनुसार पौष 10 गते पछि मात्रै किसानले युरिया मल पाउने भएका छन्। मल नेपालमा उत्पादन नहुने र भारतीय बजारबाट भैरहवामा मल आउने क्रम जारी रहेको भन्दै उहाँ चाँडै किसानहरूले मल पाउने आश्वासन दिनुहुन्छ।
यो कैलाली जिल्ला र सुदूरपश्चिमका प्रत्येक जिल्लाहरूमा गाउँको मतलब छरेर सकिसकेको अवस्था र सिँचाइ गरेर टप ड्रेसिङ गर्ने अवस्था हो अहिले युरियाले। अब अहिले डिएपी चाहिँ हामीहरूले युरिया डिएपी गहुँ छर्दाखेरि चाहिँ लगभग हामीहरू सबैलाई अभाव त्यति नभए पनि 80-90% जतिले चाहिँ आपूर्ति भइसकेको अवस्था थियो र अब गहुँ छरेको 21-25 दिनभित्र सिँचाइ गरेर जुन टप ड्रेसिङ गर्नुपर्ने थियो युरियाले त्यसको चाहिँ अहिले हामी कहाँ चाहिँ कञ्चनपुर कैलाली र डोटीमा तिनै ठाउँमा चाहिँ युरियाको मौजदात शून्य छ। अब हाम्रो त्यही हप्ता 10 दिन भनेपछि लगभग 10 गते भन्दा अगाडि चाहिँ सम्भव छैन।
मल वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाका संचालक दैनिक कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयमा धाइरहेका छन्। कार्यालयले सबै स्थानीय तहमा पुर्याउने उद्देश्यका साथ मल वितरण गरिरहे पनि गोदामै नभएपछि उनीहरू अलमलमा परेका हुन्। केन्द्रीय कार्यालयलाई किसानको माग अनुसारको मल आपूर्तिका लागि लेखी पठाए पनि थोरै मात्रै मल आउँदा पुर्याउन हम्मे हम्मे परेको कार्यालयले जनाएको छ। शुक्ला फटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। रासायनिक मलको सहज आपूर्ति गर्नका लागि के गर्नु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
नरेन्द्र चन्द। सरकारले पूर्ति गर्नु पर्यो, किसानलाई सहज बनाउनु पर्यो, बीचमा व्यापारीहरूलाई दिनु भएन। खास त सरकारी कोटामा यो किसानहरूको लागि आउँछ, त्यो व्यापारी उसमा जानु भएन, किसानले पाउनु पर्यो। सरकारले पनि त्यसको लागि अलिक संयन्त्र बनाउनु पर्यो। अब कृषिमा के लगानी दिनु पर्यो, राज्यले के हेर्नु पर्यो, राज्यको के नीति आउनु पर्यो राम्रो
किसानहरूको लागि। सरकारले के कहाँनिर मतलब के व्यवस्था गर्नु पर्यो, कहाँ के व्यवस्था जस्तो
नम्बर बहादुर छन् गर्नुपर्ने त सरकारले पहिल्यैदेखि हो। अहिले रसायनिकै मलकै न नहर पनि बन्द भयो, पानी छैन, न मल थिएन, सरकार आफ्नै घमण्डमा छ, कसलाई हेर्छ र छ कि छैन भन्ने जनतालाई भ्रम परेको छ। खालि हो त्यो, यो सरकारले केही गर्ने छैन, बहुमतले चाहिँ जिताएर चाहिँ लगायो। अब यहाँ केही पनि अहिलेसम्म देखियो त केही छैन।
परम सरकारले अब जुन बेला दिनुपर्ने हो त्यो बेला दिनु पऱ्यो। कृषि प्रधान देश भनेर कसरी भयो त्यो, कृषि प्रधान देश भएन त्यो।
कृष्ण कणेल, सहजै रासायनिक मल उपलब्ध गराउनलाई धेरै मात्रामा नेपालमा बन्दैन, धेरै मात्रामा मगाउनु पर्यो, बाहिरैबाट मगाउनु पर्ने हो। त्यसको समयमै मगाएर समयमै व्यवस्थापन गर्नु पर्यो, नत्र नेपालमा फ्याक्ट्री लगाउनु पर्यो आफ्नै देशमा, अनि जति चाहिने हो त्यति मात्रामा आफै उत्पादन गर्नु पर्यो। जागरुक हुनु पर्यो अफिसर, अयोग्यता असक्षमता हो त्यो।
रासायनिक मलको त थाहै छैन अहिलेसम्म, कहिले आउने थाहै भएन। यो स्थानीय सरकार के गर्दैछ आज आपूर्तिको लागि, अब किसानले पहिला जो पाउनु पर्ने हो त्यो स्थानीय सरकारले किसान कसरी चाहिँ उपलब्ध गराउनु पर्ने हो।
लाल सिंह छेत्री हो। अब रासायनिक मलको लागि चाहिँ अब सरकारी स्तरबाट उपलब्धताको पहल हुनु पर्यो, अब किसानहरूमा पनि त्यस्तै जागरुकता हुनु पर्यो, सरकारी स्तरबाट त्यसको चाहिँ सहज ढङ्गबाट वितरण भइदिए राम्रो हुन्छ।
हिमतराज जोशी। सहजै आपूर्तिको लागि भने अब यी दुइटै संस्थानहरूले समयमा गोदाम फुलफिल गरेपछि कञ्चनपुरमा कति काटिन्छ गत वर्षको रेकर्ड हेरेर हाम्रो कञ्चनपुर जिल्लामा कति खपत हुन्छ त्यो अनुसार बेलैमा गोदाम गरेपछि सहज हुन्थ्यो जस्तो लाग्दैछ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 90.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको सयपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायरल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
पण्डित बाजे मेरो हात हेरिदिनुस् न मेरो बिहा कहिले हुन्छ
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न मेरो भाग्योदय कहिले हुन्छ
तपाई पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस् देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस् हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्राभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछ
साथै घरको माटो र आखत पनि हेरिन्छ
त्यस बापत हामी कुनै फी लिदैनौ हामी उचित पुरस्कार लिन्छौ
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली
9847437119 र 9847479025
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र सम्पर्क स्थान खैरबट्टी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि
विश्रामपछि समाचारमा स्वागत छ अब बाँकी खबर बझाङमा रहेको लिस्सो कम्पनीमा आग लागि भएको छ बझाङको जय पृथ्वी नगरपालिका वडा नम्बर 11 रहेको दिव्य रोजिन एन्ड टर्पेन्टाइन प्राइभेट लिमिटेडमा 81 आग लागि भएको हो आग लागिबाट करिब 46,000 केजी खोटो नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक डिएसपी प्रवीण धितालले सुकाफाटा एफएमलाई जानकारी दिनुभयो करिब 2-3 घण्टापछि आग लागि भने नियन्त्रणमा लिएको उहाँले बताउनुभयो साथै आग लागेका कारण खोटो कम्पनी नजिकै रहेको बहादुर खातीको कुखुरा फर्ममा रहेका 250 जति कुखुराहरू तातेर मरेको डिएसपी दितालले जानकारी दिनुभयो खोटो सङ्कलन गरिराखेको ठाउँमा भएको आगलागीमा झन्डी 16 लाख बराबरको क्षति भएको जनाइएको छ नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिएको थियो आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ
त्यसै गरी दार्चुलाको महाकाली नगरपालिका 4 पुलघाट स्थित एक फेन्सी पसलमा सोमबार राति आग लागि भएको छ स्थानीय पदम बडालको बडाल कम्प्लेक्समा आग लागि हुँदा पसलभित्र रहेका सामान जलेर नष्ट भएका छन् आग लागेको कारण र क्षतिको बारे भने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ सदरमुकामको खलङ्गा बजारमा डेरा गरी बस्ने बडालको पसल र डेरा फरक ठाउँमा भएकाले आग लागेको कारण अझै खुल्न नसकेको हो पसलमा आगो लागेको समयमै थाहा पाउँदा वरपरका पसल र घरमा क्षति हुनबाट जोगिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक डिएसपी नवराज अधिकारीले बताउनुभयो नेपाल भारत जोड्ने झुरुङ्गे पुलमा ड्युटीमा बस्ने प्रहरीले पसलमा आगो लागेको थाहा पाएपछि नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयको सक्रियतामा 1.5 घण्टापछि आगो नियन्त्रणमा आएको जनाइएको छ सुरक्षाकर्मी र स्थानीयको सक्रियताले पसलको माथिल्लो तलामा राखेको सामान जोगिएको छ स्थानीय र सुरक्षाकर्मीहरूले महाकाली नदीबाट पानी बोकेर आगो निभाएका थिए
कञ्चनपुरको झलुङ्गे पुल नजिक महाकाली नदी किनार नर्सरीमा बन्ने पिकनिक स्पट र उद्यानको जमिन घेरबार गरिएको छ भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा पिकनिक स्पट र उद्यानको गुरु योजना बनाएको थियो शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र झलुङ्गे पुल आउने पर्यटकहरूलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागि हो चालु आर्थिक वर्षमा सो क्षेत्रका लागि तेस्रो नगरसभाबाट ₹50 लाख बजेट विनियोजन गरिएको छ 4 बिघाभन्दा बढी जमिनमा पिकनिक स्पट र उद्यानका लागि तारबार गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र झलुङ्गे पुल आउने पर्यटकहरूलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागि बताउनुभयो नगर प्रमुख विष्टले झलुङ्गे पुलमा आउने पर्यटकहरूलाई शुक्लाफाटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा पुगाएर हात्ती र नजिकको जमुना झाडी पुगाएर चित्तल देखाउने तथा त्यसपछि राणा थारू होमस्टेमा पुगाएर आदिवासी समुदायको संस्कृति अवलोकन गराउने लक्ष्यसहित पिकनिक स्पट र उद्यान निर्माणको योजना अघि सारिएको बताउनुभयो झलुङ्गे पुल नगर क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा देखिएकाले यसको संरक्षण र प्रवर्धनका लागि नगरपालिका सक्रिय रूपमा लाग्ने उहाँले बताउनुभयो चालु आर्थिक वर्षमा पिकनिक तथा बाल उद्यान क्षेत्रमा शौचालय बस पार्क सहितका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ महाकाली नदीमा 4 लेनको पक्की पुल निर्माण भएपछि झलुङ्गे पुलबाट सवारी आवागमन बन्द गरिने पनि नगर प्रमुख विष्टले बताउनुभयो
अघि राष्ट्रिय खबर। नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठकमा आज पनि नेतृत्वको आलोचना भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बा रहेमा बसेको बैठकमा पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि भएको छलफलका क्रममा स्थायी कमिटिका सदस्यले नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गरेका हुन्। सरकार र पार्टी सञ्चालनमा गम्भीर असहमति व्यक्त गर्दै उनीहरूले प्रधानमन्त्री ओलीको सरकार सञ्चालन प्रक्रिया राम्रो नभएको र त्यसले गर्दा पार्टीलाई दीर्घकालीन असर पार्ने चेतावनी समेत दिएका छन्। आज बोल्ने 8 जना स्थायी कमिटी सदस्यहरूमध्ये केहीले भने नेतृत्वको बचाउ गरेका थिए। बैठकमा नेता भीमरावले 14 पृष्ठ लामो विचार टिप्पणी र सुझाव पेश गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताउनु भएको छ। नेता युकेश भट्टराईले पार्टी नेतृत्वको कार्यशैली मापदण्ड अनुसार नभएको र एकलौटी ढङ्गले अगाडि बढेकाले त्यो रोकिनुपर्ने बताउनु भएको थियो। आजको बैठकमा केशव बडाल, टोप बहादुर रायमाझी, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी, पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो विचार राख्नु भएको थियो। शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्ष द्वयको प्रतिवेदनमाथि हिजो भएको छलफलमा नेता वामदेव गौतम र घनश्याम भूषालले नेतृत्वको चर्को आलोचना गरेका थिए। अर्को बैठक भोलि बिहान 8 बजे फेरि बस्नेछ।
काठमाडौँमा जारी नेपाली काङ्ग्रेसको महासमिति बैठकमा मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित भएको छ। विधान बिना नै छलफल सुरु गर्न लागेपछि सहभागीले हो हल्ला गरेका थिए, त्यसपछि बन्द सत्र प्रभावित भएको हो। मस्यौदा विधानमा पदाधिकारीको संख्या बढाउने कुरामा संस्थापन पक्ष र इतर पक्षबीच सहमति हुन नसक्दा बन्द सत्रमा पेश हुन सकेको छैन। अनौपचारिक छलफलमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पदाधिकारीको संख्या बढाएर 12 पुर्याउने सहमति भएको बताइएको छ। सोही सहमतिका बारेमा सभापति देउवाले अहिले विभिन्न प्रदेशका सभापति र विधान मस्यौदा समितिमा रहेका जिल्ला सभापतिहरूसँग छलफल गरिरहनु भएको छ। सो सहमति अनुमोदन भए मस्यौदा विधान आज साँझ छापिने र भोलिबाट छलफल चलाउने योजना काङ्ग्रेसको रहेको छ।
अब खेल खबर। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 8 जोनापुरमा जारी मदरल्यान्ड युथ कप 2075 अन्तर्गत आज भएका खेलमा जित हात पार्दै आयोजक मदरल्यान्ड युवा क्लब ए र फारोइस्ट पशुपति युवा क्लब विजय भएका छन्। आज भएका दुवै क्वार्टर फाइनलमा जित हात पार्दै दुवै टोली सेमी फाइनल प्रवेश गरेका छन्। आयोजक मदरल्यान्डले उर्मिला पोल्ट्री फार्मलाई र फारोइस्ट पशुपतिले गौरीगङ्गा 11 हराउँदै अन्तिम 4 यात्रा तय गरेका हुन्। आज भएको पहिलो क्वार्टर फाइनलमा फारोइस्ट पशुपति युवा क्लबले गौरीगङ्गा 11 टाइ ब्रेकरमा 5-4 हराएको थियो। निर्धारित समयमा दुवै टिमले 1-1 बराबरी खेलेपछि टाइब्रेकरबाट नतिजा छिनोफानो गरिएको हो।
8 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भैतडीबाट 130 जना खेलाडी छनौट भएका छन्। विभिन्न 10 खेलका लागि 130 जना खेलाडीलाई छनौट गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो। छनौट भएका मध्ये पुरुष फुटबलमा 16 एथलेटिक्समा 6 पुरुष र 4 महिला, टेबल टेनिसमा 2 पुरुष र 2 महिला, भलिबलमा 10 पुरुष र 10 महिला, कबड्डीमा 10 पुरुष र 10 महिला, तेक्वान्दोमा 6 पुरुष 6 महिला छनौट भएका छन्। त्यस्तै ब्याडमिन्टनमा 4 पुरुष र 3 महिला, कराटेमा 8 पुरुष र 3 महिला, क्रिकेटमा 14 पुरुष र 14 महिला तथा बुद्धिजालमा 1 पुरुष र 1 महिला खेलाडी छनौट भएका छन्। छनौट भएका खेलाडीहरूले प्रदेश स्तरको प्रतियोगिताको छनौटमा सहभागी हुन पाउनेछन्। 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश स्तरको छनौट प्रतियोगिता आगामी माघ 1 सातादेखि हुने जनाइएको छ। 8 राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश 5 माघ 25 फागुन 3 हुँदैछ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। निर्मलाकी आमाद्वारा विभिन्न तत्कालीन प्रहरी अधिकृत विरुद्ध जाहेरी दर्ता, सुदूरपश्चिम विश्वविद्यालयमा भएको विरोध अझै जारी।
कैलालीका स्थानीय तहका कर्मचारीहरू आन्दोलित, सुदूरपश्चिमका दुई पहाडी जिल्लामा आग लागि।
नेकपा स्थायी कमिटिको बैठकमा आज पनि नेतृत्वको आलोचना, काङ्ग्रेसको महासमिति बैठकमा मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित।
र 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट 130 खेलाडी छनौट।
हस् त यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए सुनाउन 5 पाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यति जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।